भगवानको बारेमा मिथकहरू। स्टिभ फ्ल्याटद्वारा भगवान साँच्चै कस्तो हुनुहुन्छ? जब येसु यस संसारमा आउनुभयो, उहाँले धर्मको बारेमा सबै प्रकारका मिथकहरूलाई सामान्य रूपमा खण्डन गर्नुभयो। सुसमाचारहरूमा लगभग 80 पटक येसुले भन्नुभयो, म तिमीलाई सत्य भन्छु, र 20 फरक पटक उहाँले भन्नुभयो, तिमीहरूले यो भनेको सुनेका छौ, तर अब म तिमीलाई भन्छु। येसुले खण्डन गर्नुभएको केही मिथकहरू परमेश्वरको बारेमा मिथकहरू थिए। येसु नआउन्जेल परमेश्वरलाई एक शक्तिशाली तर धेरै टाढा र टाढाको अस्तित्वको रूपमा हेरिएको थियो। उहाँ अवैयक्तिक र अप्रिय हुनुहुन्थ्यो। येसुले हामीलाई परमेश्वरलाई हाम्रो बुबाको रूपमा सोच्ने उत्तम तरिका सिकाउनुभयो। वास्तवमा हाम्रो येसु नआउन्जेल त्यो लगभग एक अज्ञात रूपक थियो, र उहाँले यसलाई 150 विभिन्न पटक प्रयोग गर्नुभयो। उहाँले भन्नुहुन्छ, स्वर्गमा हुनुहुने हाम्रा पिता, आज धेरै मानिसहरू छन् जो मायालु स्वर्गीय पितासँग सङ्गत गर्न सक्षम नहुन सक्छन्, किनभने तिनीहरूका बुबाले सबै प्रकारका नकारात्मक सम्झनाहरू ल्याउनुहुन्छ। वास्तवमा यसले टाढा र टाढिएको कसैको सम्झनालाई समेट्न सक्छ, वा कसैलाई बेवास्ता गर्ने वा चिन्ता नगरेको हुन सक्छ, उनीहरूलाई त्यागेको वा दुर्व्यवहार गर्ने कोही पनि। त्यसो भए येसुले परमेश्वरलाई अरू कसैले गर्न नसक्ने रूपमा प्रकट गर्नुभयो, वा अरू कसैको रूपमा छैन। धेरै मानिसहरूमा अझै पनि परमेश्वर कस्तो हुनुहुन्छ भन्ने बारे मिथक र गलत धारणाहरू छन्। भगवान् कस्तो हुनुहुन्छ? यो एउटा महत्त्वपूर्ण प्रश्न हो, किनभने तपाईँले कसरी देख्नुहुन्छ, परमेश्वरले तपाईँ आफैलाई कसरी हेर्नुहुन्छ भनेर निर्धारण गर्न जाँदै हुनुहुन्छ। तपाईँले कसरी देख्नुहुन्छ भगवान्ले तपाईँको जीवनको बाटोलाई आकार दिनेछ। म तपाईँसँग परमेश्वरको बारेमा तीनवटा धेरै सामान्य मिथकहरू साझा गर्न चाहन्छु, र त्यसपछि हामीले ती प्रत्येक गलत धारणालाई हटाउने क्रममा हामी तपाईँलाई परमेश्वरको वचनबाट यसको बारेमा सत्य बताउन गइरहेका छौँ। मिथक नम्बर एक हो, भगवान् अव्यावहारिक हुनुहुन्छ। त्यो मिथक केही यस्तो छ, भगवान्ले मेरो जीवनमा यति धेरै मागहरू छन् कि म ती सबै पूरा गर्न सक्दिनँ। उहाँ अव्यावहारिक, अवास्तविक र पूर्णतावादी हुनुहुन्छ। उहाँ मलाई सिद्ध भएको चाहनुहुन्छ। ऊ मलाई धेरै राम्रो र बोरिङ भएको चाहन्छ। ऊ मलाई कुनै रमाइलो गर्न चाहँदैन। उहाँ एक हत्यारा हुनुहुन्छ। धेरै मानिसहरूसँग स्वर्गमा बसेको भगवानको तस्विर छ कि उसको अनुहारमा यो चकुवा बोकेर थोरै रमाइलो गरिरहेको कसैलाई भुकाउन पर्खिरहेको छ। त्यो रोग, त्यो कुनै नयाँ मिथक होइन। वास्तवमा यस पाठका सबै उदाहरणहरू सुरुमै उत्पत्ति भएका हुन्। यो मिथक सैतानबाट पहिलो रेकर्ड गरिएका शब्दहरूबाट आएको हो। दृश्य इडेनको बगैँचा हो, जुन युटोपिक प्रमोदवन परमेश्वरले आदम र हवाको लागि सृष्टि गर्नुभयो। पहिलो दुई मानवहरू, जब भगवानले उनीहरूलाई त्यहाँ राख्नुभयो भने उनीहरूले चाहेको सबै खानेकुराहरू, आनन्दका सबै स्रोतहरू, कुनै समस्या, कुनै परिश्रम वा कुनै पीडा थिएन। भगवानले यो स्वर्ग हो भन्नुभयो। उहाँले तिनीहरूलाई अदनको बगैँचाको हेरचाह गर्न भन्नुभयो। उनले उनीहरूलाई यो पनि भने कि उनीहरूले एउटै काम गर्नु हुँदैन, केवल एउटा नियम। बीचमा एउटा रुख छ जसलाई राम्रो र खराबको ज्ञानको रुख भनिन्छ। तिनीहरूले त्यो रुखको फल खानु हुँदैन थियो। एउटै कुरा हो। अब म त्यहाँ रोकिएर तपाईँलाई एउटा प्रश्न सोध्न चाहन्छु। के त्यो अव्यावहारिक हो? भगवानले भन्नुहुन्छ, तिमी जे चाहन्छौ गर, त्यहाँ एउटा कुरा छ जुन तिमीले गर्न सक्दैनौ। कोही भन्छन्, परमेश्वरले किन त्यो प्रतिबन्ध लगाउनुभयो? परमेश्वरले मानिसलाई विकल्प दिन चाहनुहुन्थ्यो। उसले आदम र हवा र तिमी र मैले उहाँलाई प्रेम गरेको चाहन्थे, किनभने हामीले उहाँलाई प्रेम गर्ने छनौट गर्छौँ। हामीसँग कुनै विकल्प थिएन भनेर होइन, भगवानले सकेसम्म सजिलो बनाउनुभयो। उसले भन्यो, म तिमीलाई एउटा गलत सम्भावना दिन्छु, तिमी अरू जे पनि गर्न सक्छौ त्यो एउटै कुरा नगर। तपाईँलाई थाहा छ मानव प्रकृति के हो, होइन? तपाईँ हामीलाई भन्नुहुन्छ कि हामीले गर्न नसक्ने एउटा कुरा छ र हामी के गर्न जाँदैछौँ। तपाईँले एउटा चिन्ह राख्नुहुन्छ जसमा लेखिएको छ विजेको पेन्ट। नछुनुहोस्, तपाईँमध्ये धेरै के गर्न जाँदै हुनुहुन्छ? तपाईँले एउटा बच्चालाई सही खेलौना भएको कोठामा राख्नुहुन्छ र भन्नुहुन्छ, तिमी ती सबै खेलौनाहरूसँग खेल्न सक्छौ, तर ड्रेसरमा रहेको बत्तीसँग खेल्नुहुन्न। विशेष गरी यदि यो सानो केटा हो भने उसले के गर्न गइरहेको छ? ऊ त्यो बत्ती लिन जाँदैछ। भगवानले भन्नुभयो, त्यहाँ एउटा मात्र कुरा छ जुन म तिमीलाई गर्न चाहन्न। तर त्यसपछि सैतान आउँछ, अब सर्प परमप्रभु परमेश्वरले बनाउनु भएको कुनै पनि जङ्गली जनावरभन्दा धेरै दुर्द थियो। उसले स्त्रीलाई भन्यो, के परमेश्वरले साँच्चै भन्नुभयो तिमीले बगैँचाको कुनै रुखको फल नखानु? स्त्रीले सर्पलाई भनिन्, हामीले बगैँचाको रुखको फल खान सक्छौँ, तर परमेश्वरले भन्नुभयो तिमीले बगैँचाको बीचमा रहेको रुखको फल नखानु र त्यसलाई छुनु हुँदैन, मर्नेछ। म चाहन्छु कि तपाईँ यहाँ सिफ्ट समात्नुहोस्। सैतानले सत्यलाई झुटमा परिवर्तन गरेको छ। उनले त्यसलाई उल्ट्याएका छन्। उसले परमेश्वरलाई अव्यावहारिक देखाउन खोज्छ। उसले भन्यो, तिमीलाई थाहा छ भगवान्ले तिमीलाई प्रमोदवनमा राख्नुभएको छ र उहाँले तिमीलाई यो चाहना दिनुभएको छ। अब उसले तिमीलाई केही पनि खान दिने छैन। यो संसारको सबैभन्दा पुरानो झुट हो र अझै पनि यो हरेक हप्ता लाखौँले काम गर्दछ। अभिभावकहरू, के तपाईँले कहिल्यै बच्चालाई भन्नुभएको छ, हो तपाईँ बाहिर जान सक्नुहुन्छ र आफ्नो बाइक चलाउन सक्नुहुन्छ, तर यो ब्लकमा रहनुहोस्, अहिले त्यो व्यस्त सडकमा नजानुहोस्, वा के तपाईँले कहिल्यै आफ्नो किशोरलाई भन्नुभएको छ, राम्रो समय बिताउनुहोस् तर 11:30 फर्कनुहोस्? कहिलेकाहीँ जवाफ दिन्छन्, तपाईँले मलाई केही गर्न दिनुभएन, तिमीले मलाई कहिल्यै रमाइलो गर्न दिनुभएन, तिमीले मलाई केही गर्न दिन्नौ, एक मिनट पर्खनुहोस्। के तपाईँले भन्नुभएको छ कि तिनीहरूले कुनै रमाइलो गर्न सक्दैनन्? के तपाईँले भन्नुभएको छ कि सबै कुरा सीमा बाहिर छ? होइन, तपाईँले मात्र एउटा कुरालाई सीमित राख्नुहुन्छ, तर तिनीहरूले यो अव्यावहारिक भनिरहेका छन्। मेरो जीवनमा कुनै पनि सीमा राख्नु तपाईँका लागि अनुचित हो। तपाईँ एक हत्या आनन्द हुनुहुन्छ। तपाईँ निष्पक्ष हुनुहुन्न। हामीले परमेश्वरलाई गर्ने काम यही हो। सत्य यो हो कि परमेश्वर व्यावहारिक मात्र होइन, उहाँ दयालु र विचारशील हुनुहुन्छ। उहाँले भन्नुभएको सबै कुरा, उहाँले हाम्रो लागि गर्नुहुने सबै कुरा र उहाँले हामीमाथि लगाउने कुनै पनि प्रतिबन्ध उहाँको प्रेमको कारणले हो। बाइबलले भन्छ कि हरेक असल र सिद्ध वरदान परमेश्वरबाट हो। तपाईँ र म हजारौँ उपहारहरूको आनन्द लिन्छौँ र तीमध्ये प्रत्येक ईश्वरबाट हो। तर जब परमेश्वरले यसमा प्रतिबन्ध लगाउनुहुन्छ, यो हाम्रो सुरक्षाको लागि हो। मलाई एउटा प्रश्न सोध्न दिनुहोस्, के पानी परमेश्वरको उपहार हो? पक्का यो छ, होइन? तपाईँ यो बिना बाँच्न सक्नुहुन्न। तपाईँको शरीर 96 पानी जस्तै छ। के पानीको दुरुपयोग तपाईँलाई हानि गर्न सकिन्छ? पक्कै तपाईँ यसमा डुब्न सक्नुहुन्छ। आगो कस्तो हुन्छ? के आगो परमेश्वरको उपहार हो? निस्सन्देह आगो परमेश्वरको उपहार हो। हामी यो बिना बाँच्न सक्दैनौँ। यसले हामीलाई न्यानो बनाउँछ, यसले मेसिनरीलाई इन्धन दिन्छ। के आगोको दुरुपयोग गर्न सकिन्छ? बिल्कुल। के खानेकुरा परमेश्वरको उपहार हो? बिल्कुल। खाना दुरुपयोग गर्न सकिन्छ? बिल्कुल। के सेक्स भगवान्को उपहार हो? बिल्कुल। यौन दुरुपयोग गर्न सकिन्छ? बिल्कुल। हाम्रो पुस्ताका मानिसहरू गुनासो गर्छन् र भन्छन् भगवान् मात्र अव्यावहारिक हुनुहुन्छ। उहाँले हामीलाई यी यौन इच्छाहरू र यौन इच्छाहरू दिनुहुन्छ र त्यसपछि उहाँले त्यसमा सीमितताहरू राख्नुहुन्छ। त्यहाँ तीमध्ये कुनै हुनुहुँदैन, म त्यसो गर्न स्वतन्त्र हुनुपर्छ। तपाईँलाई लाग्छ कि परमेश्वरले तपाईँलाई भन्दा बढी जान्नुहुन्छ? के तपाईँले कहिल्यै कल्पना गर्न छोड्नुभएको छ, यदि सबैले परमेश्वरको इच्छा अनुसार यौन प्रयोग गरे भने के हुन्छ? के तपाईँले कहिल्यै यसबारे सोच्न छोड्नुभएको छ? के तपाईँले संसार कस्तो होला भनेर सोच्न छोड्नुभएको छ? त्यहाँ कुनै एड्स हुने छैन, त्यहाँ कुनै सिफिलिस हुने छैन, कुनै गोनोरिया हुने छैन, वा कुनै यौन रोग हुने छैन, कसैको यौन दुर्व्यवहार हुने छैन, विशेष गरी साना बालबालिका, कुनै बलात्कार, कुनै दुर्व्यवहार, कुनै बेवफाइबाट घर भत्किएको छैन, विवाहबाट जन्मेका बच्चाहरू र जबरजस्ती विवाह हुने छैनन्, हत्याकाण्ड ह्वात्तै घट्नेछ, व्यभिचारबाट जीवनभरको दोष र लाज हुने छैन। के तपाईँले त्यो बारेमा कहिल्यै सोच्नुभएको छ? अब भन्नुहोस्, कसको योजना जायज छ? कसको योजना बढी अर्थपूर्ण छ? परमप्रभुको महान प्रेमको कारणले गर्दा हामी भस्म भएका छैनौँ, किनकि उहाँको करुणा कहिल्यै असफल हुँदैन। भगवान्ले भन्नुहुन्छ कि तपाईँले चाहनुभएको सबै सेक्स गर्न सक्नुहुन्छ, यो तपाईँलाई मेरो उपहार हो। तर उसले जोड दिन्छ कि तपाईँले यो केवल आफ्नो शारीरिक, भावनात्मक र आध्यात्मिक सुरक्षाको लागि विवाहित व्यक्तिको लागि आरक्षित गर्नुहोस्। अब कोही भन्छन् तर भगवान् अव्यवहारिक हुनुहुन्छ। मेरो कुरा सुन्नुहोस्, लेख्नुहोस्। जहिले पनि भगवान्ले भन्नुहुन्छ होइन, यो किनभने उहाँले मलाई माया गर्नुहुन्छ। जब शैतानले हाम्रो कानमा फुसफुसाउँछ उसले होइन भन्दछ, किनकि उसले हामीले जीवनको आनन्द उठाएको चाहँदैन। त्यो सबैभन्दा ठूलो झूठ हो जुन कहिल्यै भन्न सकिन्छ। परमप्रभुमा रमाउनुहोस् र उहाँले तपाईँको हृदयको इच्छाहरू दिनुहुनेछ। के त्यो हत्याको आनन्द जस्तो लाग्छ? वा परमेश्वरमा उनीहरूको आशा राख्नुहोस् जसले हामीलाई हाम्रो आनन्दको लागि सबै थोक प्रदान गर्नुहुन्छ। के त्यो कसैले हामीलाई रमाइलो गर्न चाहँदैन जस्तो लाग्छ? कसरी भन्ने, जसले आफ्नै पुत्रलाई पनि छोडेन उसले पनि कसरी उहाँसँगै हामीलाई सबै थोक दिँदैन? के त्यो अव्यवहारिक बाबा हो? होइन, प्रत्येक होइनको लागि भगवान्ले भन्नुहुन्छ, उहाँसँग हजारौँ हो। हाम्रो भगवान् दयालु र विचारशील पिता हुनुहुन्छ। मिथक नम्बर दुई त्यो हो, भगवान् अविश्वसनीय हुनुहुन्छ। त्यो मिथकले भन्छ कि तपाईँ परमेश्वरमा भरोसा गर्न सक्नुहुन्न, उहाँले तपाईँलाई झूठ बोल्नुहुनेछ, उहाँ असङ्गत हुनुहुन्छ र उहाँले तपाईँलाई सत्य बताउनुहुन्छ। फेरि त्यो सबै बाटो अदनको बगैँचामा फिर्ता जान्छ। हवा भन्छिन्, तर परमेश्वरले भन्नुभयो, तैले बगैँचाको बीचमा भएको रुखको फल नखानु र तपाईँले यसलाई छुनु हुँदैन, नत्र त तपाईँ मर्नुहुनेछ। तिमी पक्कै मर्ने छैनौ, सर्पले स्त्रीलाई भन्यो, किनभने परमेश्वरलाई थाहा छ कि जब तिमीले त्यो खान्छौ तिम्रा आँखा खुल्नेछन् र तिमी असल र खराब जान्ने परमेश्वर जस्तै हुनेछौ। शैतानले के भन्छ हेर्नुहोस्। इब तिमीलाई थाहा छैन किन भगवान्ले तिमीलाई त्यो खाएको चाहनुहुन्न। उसले तिम्रो वास्ता गर्दैन। उसले तिमी जत्तिकै स्मार्ट भएको चाहँदैन। इब तिमी बुझ्दैनौ, त्यहाँ प्रलोभनको दुई चरणहरू छन्। तिमीले कस्तो प्रकारको प्रलोभनको सामना गर्नु पर्यो भन्ने मलाई मतलब छैन। तिमीहरू शङ्का र धोका हुन्। जीवनको कुनै पनि क्षेत्रमा शैतानले तपाईँलाई परमेश्वरले के भन्नुहुन्छ भन्ने कुरामा शङ्का गर्न खोज्छ। के परमेश्वरले साँच्चै भन्नुभयो कि तपाईँले कुनै रोगको फल खान सक्नुहुन्न? र शैतानले आफ्नै झूठ प्रयोग गर्नेछ र यो मूलत सधैँ उस्तै हुन्छ। ओह, यो कुनै कुराले हानि गर्दैन, सबैले गरिरहेका छन्, यो एकपटक मात्र गर्न ठिक छ। उसले आफ्नो झूठ शङ्का छल रोप्छ र त्यसपछि उसको विनाश आउँछ। यहाँ सत्य छ, हरेक असल र सिद्ध वरदान माथिबाट हो, स्वर्गीय ज्योतिहरूका पिताबाट तल आउँदैछ, जो छायाहरू जस्तै परिवर्तन हुँदैन। तपाईँ अझ राम्रो विश्वास गर्नुहुन्छ कि भगवान् विश्वसनीय हुनुहुन्छ। वास्तवमा उहाँ एकरूप हुनुहुन्छ। उहाँ यस ब्रह्माण्डमा एकमात्र परम स्थिर वस्तु हुनुहुन्छ। अब तपाईँसँग केही चिजहरू हुन सक्छन् वा तपाईँलाई थाहा छ कि तपाईँ भर पर्न सक्ने केही व्यक्तिहरू पनि हुन सक्छन्, तर तीमध्ये सबैभन्दा राम्रो पनि अन्तत असफल हुनेछ। ब्रह्माण्डमा एकमात्र साँच्चै एकरूप चिज यहोवा परमेश्वर हुनुहुन्छ। तपाईँको स्वर्गीय पिता एक चिज हुनुहुन्छ जसमा तपाईँले भरोसा गर्न सक्नुहुन्छ। यदि तपाईँ घरमा हुर्किनु भएको थियो जहाँ तपाईँसँग धेरै अप्रत्याशित बुबा हुनुहुन्थ्यो, कि जब तपाईँ घर आउनुभयो तपाईँलाई थाहा थिएन कि उहाँले तपाईँलाई अँगालो हाल्नुहुनेछ वा तपाईँलाई घिसार्दै हुनुहुन्छ। तिमीलाई थाहा थिएन कि ऊ मौन वा हिंसक हुनेछ वा मातेको वा शान्त हुनेछ। दुःखद वास्तविकता भनेको असङ्गत बुबाहरूले असुरक्षित बच्चाहरूलाई हुर्काउँछन्। तपाईँहरूमध्ये केही दशकौँपछि यो लड्दै हुनुहुन्छ र म तपाईँको लागि महसुस गर्छु। म फर्केर तिम्रो बुबालाई परिवर्तन गर्न सक्दिनँ। म मेरो औँलाको एक स्पर्शले त्यो असुरक्षालाई पार गर्न सक्दिनँ, तर त्यहाँ केही छ कि हुनेछ। तपाईँले यसलाई आफ्नो हृदयको केन्द्रमा र आफ्नो विश्वासको केन्द्रमा राख्नुपर्छ। तिमी एक स्वर्गीय बाबाको सेवा गर्छौ जो पूर्ण रूपमा एकरूप हुनुहुन्छ। उसले तपाईँलाई एक दिन मन पराउने छैन र अर्को दिन तपाईँलाई मन पराउने छैन। उसले तपाईँलाई एक मिनट पछाडि पिट्ने र अर्कोमा लात हान्ने छैन। तपाईँसँग तपाईँको विगतबाट भएको अनुमानहरूको कारणले उसलाई त्यसरी सोच्न गाह्रो हुन्छ। समस्या के हो भने हामी असङ्गत मानिसहरूसँग समय बिताउन मन पराउँदैनौँ। यदि तपाईँको जीवनमा कोही असङ्गत छ भने तपाईँ तिनीहरूबाट टाढा जान चाहनुहुन्छ। तपाईँ तिनीहरूको वरिपरि हुन चाहनुहुन्न। यदि तपाईँ भगवान् यस्तो हुनुहुन्छ भन्ने सोच्नुहुन्छ भने तपाईँले कहिल्यै प्रार्थना गर्नुहुने छैन। यदि तपाईँ भगवान्को रूपमा सोच्नुहुन्छ भने तपाईँ उहाँको आराधना गर्न चाहनुहुन्न। तपाईँ चर्च जान सक्नुहुन्छ, तर तपाईँ त्यहाँ तानेर र लात मार्दै पुग्नुहुनेछ। यदि तपाईँलाई भगवान् अविश्वसनीय हुनुहुन्छ जस्तो लाग्छ भने तपाईँ जान चाहनुहुन्न। तपाईँ केवल उहाँसँग केही गर्न चाहनुहुन्न। हाम्रो भगवान् मूढी वा स्वभाव छैन, उहाँ सधैँ एकरूप हुनुहुन्छ। मैले धेरै समय अघि धेरै राम्रो अध्ययन गरेको थिएँ कि बच्चाहरूले आफ्ना आमाबाबुको विरुद्धमा विद्रोह गर्ने नम्बर एक कारण रिसको कारण पत्ता लगाए। आक्रोशको नम्बर एक कारण तोडिएको बाचा हो। बुबा, तपाईँले त्यो गर्ने बाचा गर्नुभयो। आमा, तपाईँले यो गर्ने बाचा गर्नुभयो। भत्किएका प्रतिज्ञाहरूले विद्रोहमा आक्रोश र असन्तुष्टि निम्त्यायो। ठूलो खबर, हाम्रो भगवान् त्यस्तो प्रकारको बुबा होइन। त्यहाँ 50 भन्दा बढी पदहरू छन् जसले परमेश्वरको विश्वसनीयता र स्थिरता पुष्टि गर्दछ। तर मेरो मनपर्ने एकदमै स्पष्ट कथनमा बेरिएको छ, भगवान्को लागि झूठ बोल्न असम्भव छ, बस यसलाई तल चिन्ह लगाउनुहोस्। यदि भगवान्ले भन्नुहुन्छ भने यो सत्य हो। एउटा कुरा म तपाईँलाई जान्न चाहन्छु कि यो निरन्तर दयालु बाबाको तपाईँप्रतिको माया छ जुन कहिल्यै परिवर्तन हुने छैन। मलाई तपाईँ कहाँ जानुहुन्छ वास्ता गर्दैन, मलाई तपाईँ के गर्नुहुन्छ वास्ता गर्दिन, र तपाईँले के गर्नुभयो मलाई वास्ता छैन। सर्वशक्तिमान परमेश्वरले तपाईँको लागि गरेको प्रेम कहिल्यै त्याग्दैन। केले हामीलाई ख्रीष्टको प्रेम अनिकाल, खतरा, नग्नता, तरवार, सतावर, मृत्युबाट अलग गर्नेछ? होइन, यी सबै चिजहरूमा हामीलाई प्रेम गर्ने उहाँद्वारा विजयीहरूभन्दा बढी छौं को दृष्टान्त सम्झनुहोस्। घर फर्किने बाटोमा बाबुले केटालाई माया गरेको कुरा याद छ? बुबाले केटालाई माया गर्न छोडेनन्। मिथक नम्बर 3 हो, भगवान् मेरो बारेमा चिन्तित छैनन्। त्यो झुटले ठूलो दुःख निम्त्याउँछ। म नगन्य छु भनी भगवान् मसँग चिन्तित छैनन् भन्ने धारणा छ। पृथ्वीको अनुहारमा 6 अर्ब मानिसहरू छन् र भगवान्ले धेरै चिन्ता लिनुभएको छ। उहाँले युद्ध र अनिकाल र भोकाएका बच्चाहरूको बारेमा चिन्ता गर्नुभएको छ। उसलाई म प्रति चासो छैन। त्यो सोचमा शैतानभित्र पस्छ र तपाईँलाई भन्छ, तिमीलाई को हौ जस्तो लाग्छ? तपाईँलाई के लाग्छ, तपाईँ आफ्नो सानो सानो अनुरोधमा भगवान्लाई प्रार्थना गर्दै हुनुहुन्छ? साथीहरू, यो त्यहाँको सबैभन्दा विनाशकारी मिथकहरू मध्ये एक हो। यदि तपाईँले यसमा किन्नुभयो भने यसले तपाईँलाई पूर्णतया परमेश्वरबाट टाढा लैजान्छ। त्यो मिथक हो। कुराको सत्यता के हो भने हाम्रो भगवान् एक हेरचाह गर्ने पिता हुनुहुन्छ। उत्पत्ति 3 फर्केर हेर्नुहोस्। आदम र हवाले पाप गरेको सम्झनुहोस्। हवाले पहिले खाए र त्यसपछि आदमले त्यसपछि खाए र त्यसैले तिनीहरूले पाप गरे। म तपाईँलाई एउटा प्रश्न सोध्छु, पापको बारेमा परमेश्वरलाई कहिले थाहा भयो? याद गर्नुहोस्, उहाँ सर्वज्ञ ईश्वर हुनुहुन्छ। दोस्रो पटक भएको पापको बारेमा परमेश्वरलाई थाहा थियो। उहाँ स्वर्गमा हुनुहुन्थ्यो, तर उहाँलाई थाहा थियो कि यो भयो। तब मानिस र तिनकी पत्नीले दिनको चिसोमा बगैँचामा हिँड्दै गर्दा परमप्रभु परमेश्वरको आवाज सुने र तिनीहरू बगैँचाका रुखहरूका बीचमा परमप्रभु परमेश्वरबाट लुके। तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनुभयो, तिमी कहाँ छौ मान्छेहरू? मलाई त्यो मनपर्छ र म तपाईँले यो देख्नुहुन्छ भनेर सुनिश्चित गर्न चाहन्छु। अब जवाफ दिन तिनीहरू बाहिर आएर भन्छन्, हामी नाङ्गै थियौं र हामी आफैलाई लुक्यौं। भगवान्ले भन्नुभयो, तिमीलाई कसरी थाहा भयो कि तिमी नाङ्गै थियौ? के तिमीले रुखको फल खायो? यी मानिसहरूलाई सम्झनुहोस्, जब परमेश्वरले धर्मशास्त्रमा प्रश्न सोध्नुहुन्छ, यो जानकारीको उद्देश्यको लागि होइन, उहाँलाई पहिले नै थाहा छ। जब पनि परमेश्वरले धर्मशास्त्रमा प्रश्न सोध्नुहुन्छ, उहाँले सत्य के हो भनेर सोध्ने व्यक्तिलाई प्रकट गर्न खोज्दै हुनुहुन्छ, ताकि तिनीहरू त्यसबाट प्रभावित हुनेछन्। परमेश्वरलाई पहिले नै थाहा थियो कि तिनीहरूले पाप गरेका थिए, तर उहाँ बगैँचामा आउनुभयो जस्तै उहाँले सधैँ गर्नुभएको थियो। ऊ रुखहरूबाट हिँड्यो र उसले मानिसलाई पुकार्यो, तिमी कहाँ छौ एडम? तिमी कहाँ छौ? म तिमीलाई खोज्दैछु। म चाहन्छु कि तपाईँलाई केही थाहा छ, हाम्रा भगवान्ले त्यो गर्न कहिल्यै रोकेका छैनन्। उहाँ अझै पनि हाम्रो बीचमा हिँड्दै आउनुहुन्छ र उहाँले हामीलाई निरन्तर बोलाउनुहुन्छ। पहिलो दिनदेखि परमेश्वरले मानिसलाई मद्दत गर्न खोज्दै हुनुहुन्छ, मानिसले उसबाट लुकाउन खोज्दा पनि। यदि तपाईँलाई लाग्छ कि परमेश्वर तपाईँको बारेमा चिन्तित हुनुहुन्छ भने मत्ती 10:29-31 पढ्नुहोस्। के दुईवटा भँगेर एक पैसामा बिक्दैनन्? तैपनि तिम्रा पिताको इच्छा बिना तिनीहरूमध्ये एउटा पनि भुइँमा खस्ने छैन। अनि तिम्रो शिरका कपाल पनि सबै गनिएका छन्। त्यसैले नडराऊ, तिमी धेरै भँगेराहरूभन्दा मूल्यवान छौ। उसलाई तपाईँको टाउकोमा कपालको सङ्ख्या थाहा छ, म थप्न सक्छु, उसलाई पनि वास्तविक रङ्ग थाहा छ। यसले भन्छ कि यदि उसलाई थाहा छ कि ती बम्बेराहरूमध्ये एउटा कहिले खस्छ, कति धेरै र मैले मेरो बाइबलमा शब्दहरू रेखाङ्कित गरेको छु, अझ धेरै उसले तपाईँको ख्याल राख्छ। तपाईँ सबै बम्बेराहरूभन्दा धेरै मूल्यवान हुनुहुन्छ किनभने तपाईँ परमेश्वरको स्वरूपमा बनाइनु भएको छ। तपाईँलाई थाहा छ मिथक त्यहाँ छ कि भगवान् टाढा हुनुहुन्छ, उहाँ ब्रह्माण्डको प्रबन्धक हुनुहुन्छ र उहाँ तपाईँको दैनिक आवश्यकताहरूको बारेमा धेरै वास्ता गर्दैनन्। उहाँलाई तपाईँको नाम पनि थाहा नहुन सक्छ। उसले यो एक दिन न्यायमा हेर्नेछ। उहाँसँग ठूलो फाइल छ। हामीले त्यस प्रकारको सोचको प्रतीक बन्यौं। खाडी युद्धको समयमा बाहिर आएको व्यक्ति मिडलरको गीत सम्झनुहोस्। एउटा सुन्दर गीत, दूरबाट भगवान् तिमीलाई टाढाबाट हेर्दै हुनुहुन्छ। यो एक सुन्दर गीत हो तर यो झूठ हो, यो एक मिथक हो। भगवान्ले तिमीलाई टाढाबाट हेरिरहेका छैनन्, भगवान्ले तपाईँलाई नजिक र व्यक्तिगत हेर्दै हुनुहुन्छ। उसलाई तिम्रो बारेमा सबै थाहा छ र उसले तपाईँको लागि अरू कसैलाई भन्दा बढी हेरचाह गर्छ। यदि कसैले मलाई प्रेम गर्छ भने उसले मेरो शिक्षा पालन गर्नेछ। मेरो बुबाले उहाँलाई प्रेम गर्नुहुनेछ र हामी उहाँ कहाँ आउनेछौँ र उहाँसँग हाम्रो घर बनाउनेछौँ। त्यो पवित्र आत्माको आगमनको भविष्यवाणी थियो जसले आज्ञाकारी विश्वासीहरूको हृदयमा बास गर्नेछ। के त्यो महान होइन? भने तिमीले म तिम्रो नजिक भएको चिन्ता लिनु पर्दैन, म तपाईँमा हुनेछु। त्यो तपाईँ जति नजिक पुग्न सक्नुहुन्छ त्यति नै नजिक छ। म तपाईँमा हुनेछु र उहाँ सुसमाचारको आज्ञाकारितामा येशूको सुसमाचार स्वीकार गर्नेहरूका लागि हुनुहुन्छ। एउटा अन्तिम कुरा, जब परमेश्वरले सर्पलाई हेर्नुभयो जो सैतान थियो, उरिसाए। उसले त्यो सर्पलाई भन्यो, त्यसको सन्तानबाट एउटा आउनेछ र तैले उसको कुर्कुच्चो कुस्नेछस् तर उसको टाउको कुस्नेछ। तपाईँहरूमध्ये जो बाइबल जान्नुहुन्छ तिनीहरूले येशू ख्रीष्टको आगमनको भविष्यवाणी गरेको पहिलो पटक हो भनी थाहा छ। हाम्रा प्रभुले उहाँको कुर्कुच्चो कुस्नुहुने थियो तर उहाँले सैतानको टाउको कुस्नुहुने थियो। के तपाईँ हाम्रो भगवान् दयालु एकरूपता वास्ता नगर्ने हुनुहुन्न जस्तो लाग्छ? ऊ बगैँचामा हिँड्यो, उहाँले आफ्नो छोरा पठाउनुभयो र उहाँले तपाईँको सबै समस्याहरूको हेरचाह गर्नेछ। तर तपाईँले उहाँलाई त्यसो गर्न अनुमति दिनुपर्छ। सायद परमेश्वरको बारेमा केही मिथकहरू तपाईँको लागि डिबङ्क गरिएको छ। सायद तपाईँले बाबालाई वास्तवमै हेरचाह गर्ने, विचारशील, दयालु र एकरूपता देख्नुहुन्छ। सायद तपाईँले केही जुटहरू किन्नुभएको छ जसले तपाईँलाई उहाँबाट यस बिन्दुसम्म राखेको छ। सायद तपाईँसँग बुबा कस्तो हुनुपर्छ भन्ने मोडेल घरमा थिएन, त्यो सबै विगतमा छ। यस पलबाट तपाईँ प्रभु र मुक्तिदातासँग के गर्न जाँदै हुनुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ। म आशा गर्छु कि यदि तपाईँ क्रिश्चियन हुनुहुन्न भने आज तपाईँले येशूलाई स्वीकार गर्ने दिन हुनेछ र तपाईँको पापहरूको क्षमाको लागि उहाँको आफ्नै मृत्यु गाड्ने र पुनरुत्थानमा बप्तिस्मामा उहाँसँगै गाडिने दिन हुनेछ। जीवनको त्यो नयाँपनमा हिँड्नुहोस्। यदि तपाईँलाई भगवान्मा फर्किनु आवश्यक छ भने म आशा गर्दछु कि तपाईँसँग त्यो गर्न र यो अद्भुत बाबालाई अँगाल्ने साहस हुनेछ।